यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरू। र जापानको क्योसु टापुमा गएको शक्तिशाली भूकम्पमा कैयौं मानिस भग्नावशेषमा परेको आशंका। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घटनाबाट प्रभावित परिवारको पीड़ा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान शुरू भइसकेको र दोषीमाथि कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने वहाँको भनाई थियो। वहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले भन्नुभएको छ, फेरि पनि आग्रह गर्छु, मानव मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौं, एकअर्कालाई प्रेम र सम्मान गरौं, सामाजिक सद्भाव कायम राखौं। सुनसरीको देवानगंजमा दुई समूहबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार हिजो बेलुका 9 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो। आदेश स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा छलफल गर्न बोलाउनु भएको सर्वदलीय बैठक अहिले बसिरहेको छ। सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा जारी बैठकमा संसदमा रहेका सबै दलसहित मधेस केन्द्रित दलहरूको सहभागिता रहेको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपील गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा हिजो जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा हिजो छलफल गर्नुभएको छ। छलफलमा भोलिदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संघीय संसद मार्फतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनवाई समितिको बैठक बस्ने तय भएको छ। संघीय संसद सचिवालयका अनुसार संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरूद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। समितिको बैठक बिहान 11:15 बजे बस्नेछ। समितिले हिजो आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई आमन्त्रण गरी सुनवाई गरेको थियो। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। समितिको बैठक बिहान 11:00 बजे बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संघीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 स्थानीय तहमा खाद्य निरीक्षक नियुक्ति गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिजो एक सूचना जारी गरी त्यहाँको एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धार्चुलाले आज बिहान 6 बजेदेखि भोलि अपराह्न 6 बजेसम्म सील सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अप्नाउन आग्रह गरेको हो। आज विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 विश्व बाघ दिवस मनाइन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। नेपालमा प्राय 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार मुलुकमा बाघको संख्या 355 रहेको छ। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। विश्वमा सन् 2010 करिब 3,200 संख्यामा रहेको बाघको संख्या सन् 2025 तथ्याङ्क अनुसार बढ़ेर 5,357 पुगेको छ। आषाढ़ शुक्ल पूर्णिमाका दिन आज अध्यारोबाट उज्यालोतर्फको यात्रामा अघि बढ़ाउन प्रेरित गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ़ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती पनि मनाउने गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 6.8 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेको एक शपिङ मलमा धेरै मानिस फसेका बताइएको छ। भूकम्पका कारण शपिङ मलको दोस्रो तला भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। शपिङ मलमा कार्यरत 20-30 जना कर्मचारी सम्पर्कविहीन भएका जनाइएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सड़क तथा पुल हरू भत्किएको बताइएको छ। उक्त भूकम्पपछि 60 भन्दा बढ़ी परकम्प गएको पनि जापानको सरकारी संचार माध्यम एनएचकेले जनाएको छ। जापानमा हरेक 5 मिनटमा ससाना भूकम्पहरू गइरहन्छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहनुका साथै देशका पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा कोशी प्रदेशको तराई र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीड़ितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अप्नाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरू। र जापानको क्योसु टापुमा गएको शक्तिशाली भूकम्पमा कैयौं मानिस भग्नावशेषमा परेको आशंका। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।